وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا جاء نصر الله والفتح ورأيت الناس يدخلون في دين الله أفواجا فسبح بحمد ربك واستغفره إنه كان توابا کل میں مشرق بعید کے ایک دورے سے واپس کراچی پہنچا ہوں. یہ اللہ تعالیٰ کا بہت ہی بڑا احسان ہے کہ اس نے اس دورے کے بہت سے حقوق اور ذمہ داریاں ادا کرنے کی توفیق عطا فرمائی اور اپنے فضل سے جو راستے آسان فرما دیے جن راستوں پر چلنے کی میری ذات میں ہمت اور طاقت نہیں تھی. اپنے فضل سے دلوں کو کھول دیا اور بات میں اثر پیدا کیا اور ایسا انتظام فرمایا کہ تربیت کا بھی موقع ملا اور تبلیغ کا بھی موقع ملا اور وہ ذرائع پیغامات پہنچانے کے جو ہمیں میسر نہیں تھے اور ان علاقوں میں کیونکہ جماعت کا کوئی خاص اثر نہیں تھا اس لیے بظاہر کوئی وجہ سمجھ نہیں آتی تھی کہ ہماری درخواست پر ہمارے لیے وہ مہیا کیے جائیں رسم وسائل اور ریڈیائی ذرائع. اللہ تعالیٰ نے فضل فرمایا اور ان کے دلوں کو نرم کر دیا جماعت کے لیے اور انہوں نے بہت ہی تعاون کیا. جس ملک میں بھی ہم گئے انہوں نے بڑا تعاون کیا اور جماعت احمدیہ کا پیغام لکھوکھا انسانوں تک پہنچایا. یہ تفصیلی باتیں ہیں. بہت مصروف وقت گزرا اللہ تعالیٰ کے فضل اور احسان کے ساتھ اور یوں محسوس ہوتا ہے کہ سوا مہینے میں کئی سال کے کام ہوئے اور کئی سال کے بعد انسان واپس لوٹ رہا ہے. اصل بات تو یہی ہے کہ وقت گھڑی سے نہیں بلکہ واقعات سے جانتا جاتا ہے. ایک سست انسان جس کی زندگی خالی ہو وہ 100 سال بھی جیے تو عملاً ایک مصروف آدمی کی چند دن کی زندگی کے برابر زندہ رہتا ہے. اور اللہ تعالیٰ اگر توفیق عطا فرمائے اور واقعات تیزی سے انسانی زندگی میں گزرنے لگیں تو بہت تھوڑے وقت میں یوں محسوس ہونے لگتا ہے کہ کئی سال گزر چکے ہیں. एक आज सुबह ही कराची में एक दोस्त को मैं समझाने की कोशिश कर रहा था, मैंने कहा कि मुझे अंदाजा करो कि आम आदमी की जिंदगी में 1000 आदमी से जाती तफसीली तारुफ बहुत कम होता है। गहरे तौर पर वो एक दूसरे के वाकिफ हों, एक दूसरे से मिले, उनके जज्बाती ताल्लुक कायम हों और गहरे रिश्ते मवद्दत के पैदा हो जाएं। बहुत कम आदमी होते हैं जिनकी जिंदगी में 1000 ऐसे आदमी आ जाएं। इसमें कोई भी मुबालगा नहीं कि इस दौरे में कई हजार ऐसे दोस्तों से ताल्लुक कायम हुआ, बड़ा गहरा तफसीली मोहब्बत के रिश्ते कायम हुए, बच्चों के साथ भी, बड़ों के साथ भी, और एक दूसरे को करीब से हमने देखा और समझा। तो बाकी सारी बातें अगर एक तरफ छोड़ भी दी जाएं तो सिर्फ यही पहलू बहुत वजनी है और इतनी मसरूफियत रही मुलाकातों के लिहाज से ही कि यूं मालूम होता था कि मुद्दतें गुजर गई। फिल्म की तरह चेहरे आते रहे और फिर वो चेहरों से आगे बात बढ़ी, रूहों की रूहों से शनासाई हुई और मोहब्बत और मवद्दत के ताल्लुकात कायम हुए। उनका भी ईमान बढ़ा, मेरे ईमान पे भी रौनक आई उनको देखकर और मिलकर। तो अल्लाह ताला के फजल के साथ मेरा और मेरे साथियों का सारा वक्त बहुत मसरूफ रहा और इस एहसान का जितना भी शुक्र हम अदा करें जुबान में ताकत नहीं कि वो शुक्र अदा कर सके। मगर ये सिर्फ मेरा शुक्र नहीं, ये आपका भी शुक्र का मुकाम है, सारी जमात के शुक्र का मुकाम है। क्योंकि मैं अपनी जाती हैसियत में तो नहीं फिर रहा था, ना मेरे साथी जाती हैसियत में थे। अल्लाह ताला के एहसानात सारी जमात पर हैं। जैसा कि मैंने गुज़श्ता सफर से वापसी पर कहा था, मुझे तो यूँ मालूम होता था कि अहबाब जमात की दुआएं कबूल होकर फल बन बन कर बरस रही हैं हम पर, और खुदा की रहमत नजर आती थी आती हुई यूं कि जिस तरह कोई तवक्को नहीं है, अचानक गैप से दस्त आता है, वो मदद कर देता है। तो लाजमन इसमें सारी जमात शामिल है और खलीफा और जमात कोई दो अलग वजूद ही नहीं है, एक ही वजूद की दो हैसियतें हैं, दो नाम हैं। तो इसलिए सिर्फ मुझ पर शुक्र नहीं है, हम सब पर शुक्र वाजिब है कि अल्लाह ताला ने बहुत एहसानात फरमाए। लेकिन जैसा कि मैंने बयान किया है, एक मजलिस में या कई मजालिस में भी ये तफसीली बातें तो बयान नहीं हो सकती, इसलिए मैंने सोचा है कि आज आपको फिजी से मुतल्लिक कुछ बातें बताऊंगा। ऐसी बातें जिनको सुनकर आपके अंदर अपनी जिम्मेदारियों के एहसास भी बेदार हों और पहले से बढ़कर ज्यादा दीन के लिए खिदमत का जज्बा पैदा हो और मुस्तकबिल में देखें आप कि हमारे सामने क्या क्या जिम्मेदारियां आ रही हैं, उनको संभालने के लिए हमें तैयारी करनी पड़ेगी। चुनाचे जिन आयात की मैंने तलावत की है इनका इसी मौके से ताल्लुक है। اذا جاء نصر الله والفتح ورأيت الناس يدخلون في دين الله افواجا، میں اللہ تعالیٰ نے ایک خوشخبری دی ہے، فرمایا کہ ایسا وقت آنے والا ہے کہ فوج در فوج لوگ اسلام میں داخل ہوں گے اور خدا کی طرف سے فتح آئے گی اور خدا کی طرف سے نصرت ملے گی۔ اس مضمون میں اللہ تعالیٰ نے نہ صرف خوشخبری دی بلکہ بعض ایسی باتوں کی طرف توجہ دلائی कि जिनकी तरफ आमतौर पर इंसान तवज्जो नहीं किया करता। जब भी किसी को फतह मिलती है, जब भी किसी को नुसरत अता होती है, दिमाग में ये कीड़ा पड़ जाता है कि ये मेरी कोशिश से, मेरी चलाकियों से, मेरे इल्म से ऐसा हुआ है, और कैसी अच्छी तंजीम की थी मैंने, कैसी अच्छी तदबीर की थी, कैसा अच्छा लेक्चर दिया था, कैसी अच्छी कोशिश की थी। ये इंसानी नफ्स इंसान मुबतला करता रहता है इस किस्म के तवहमात में इंसान को। तो खुदा तआला ने ये नहीं फरमाया कि नुसरत और फतह तुम्हारी कोशिश से होगी, फरमाया जा नसरुल्लाह वल फतह, तुम तो अपनी कोशिश से कोई तब्दीली नहीं कर सकते दुनिया में, तुम इस लायक नहीं हो, इस काबिल नहीं हो कि अजीमुशान काम कर सको और दिलों में एक इंकलाब बर्पा कर सको, ये खुदा का काम है। इसलिए अल्लाह की नसर आएगी, अल्लाह की तरफ से फतह आएगी और खुदा ही है जो फौज दर फौज लोग दाखिल करेगा। इसके बाद फरमाया जा नसरुल्लाह वल फतह वरायत अन्नास यदखुलून फी दीनिल्लाह अफवाजा फसब्बिह बिहम्दि रब्बिका वस्तग़फिरहु। उस वक्त तुम खुदा की तस्बीह करना और उससे इस्तिग़फ़ार करना, बज़ाहिर तो इसका फतह से कोई ताल्लुक नहीं है,
फतह के वक्त तो ये कहा जाता है कि शादियाने बजाना, उछलना और कूदना, जश्न मनाना। अल्लाह ताला ने इन चीजों में से किसी का जिक्र नहीं फरमाया। फरमाता है वस्तग़फिर, जब खुदा की तरफ से फतह मिले और खुदा की तरफ से नसर आए तो इस्तिग़फार का मुकाम है। तुम डर जाना, पहले तस्बीह का फरमाया सब्बे बिहम्दि रब्बिका, खुदा ताला की तस्बीह भी करना और उसकी हम्द के तराने भी गाना, ताकि तुम्हारे नफ्स में अगर कोई अदना सा भी अना का कीड़ा है तो वो कुचला जाए। तुम्हारी तवज्जो इस तरफ है कि जिसने अता की है उसी के मैं हम्द के गीत गाऊं, जिसने ये फतह हमें नसीब फरमाई है उसी की तस्बीह करूं। और तस्बीह और हम्द क्यों जरूरी है? इसलिए जरूरी है कि इसके बगैर उस फतह का फायदा कोई नहीं हो सकता जो फतह दीन की फतह हुआ करती है। अगर आप तस्बीह और हम्द के बगैर कोई फतह हासिल करेंगे दीन में तो जाया चली जाएगी, और बजाय फायदे के बसा औकात नुकसान भी पहुंच सकता है। एक दीन का गलबा तो मुकद्दर होता है, लेकिन बाज दफा ऐसे वक्तों में आ जाता है वो मुकद्दर कि जब दीन बिगड़ चुका हो, खुदा ने तो वादा पूरा कर दिया, उस दीन को फतह अता कर दी, लेकिन लोग बिगड़ चुके होते हैं, जिसके नतीजे में अमलन वो फतह बेकार हो जाती है। चुनांचे कई कौमें हमारे सामने ऐसी हैं जिनकी तारीख से पता चलता है कि फतह खुदा ने तो अता फरमा दी, लेकिन बदबख्ती से, बदकिस्मती से वो लोग बिगड़ चुके थे और फतह से इस्तेफादा नहीं कर सके। तो अल्लाह ताला फरमाता है कि सब्बे बिहम्दि रब्बिका, अपने रब की तस्बीह के तराने गाना और हम्द करना उसकी, यानी दो तरह की कुव्वतें अपने रब से हासिल करना, तस्बीह के जरिए खुदा के हुजूर ये अर्ज करना कि हम तो पाक नहीं है नकायत से, हमारी तो हर चीज में गलतियां हैं, इसलिए तू जो गलतियों से पाक है हम तेरी तरफ मुतवज्जे होते हैं। इस फतह में हमारी गलतियों के नतीजे में जो कमजोरियां रह जाएं उनसे इन कौमों को जो इस्लाम में दाखिल हो रही हैं महफूज रखना, यह ना हो कि हम अपनी बदबख्ती से अपनी कमजोरियां इनमें दाखिल कर दें और ये भी कमजोरियों से पाक नहीं है। यह ना हो कि ये जब हमारे अंदर आए तो अपने बद ख्यालात और बद रसूम और कमजोरियां लेके दाखिल हो जाए। और अमरे वाकया यही है कि जब भी मजाहिर गलबा पाते हैं ये प्रोसेस, ये जो वाकया है ये जरूर हो जाता है। एक तरफ से आने वाले कमजोरियां देखकर बास ठोकर खाते हैं और वापस से जा रहे होते हैं, दाखिल होने के बावजूद फिर मुर्तद हो रहे होते हैं। उनको नजर आता है करीब से देखकर कि इनमें तो बहुत सी बीमारियां हैं, ये तो उतने अच्छे नहीं जितने समझ कर हम दाखिल हुए थे। दूसरी तरफ बाद लोग जो वापस नहीं जाते, बल्कि अक्सर हैं जो वापस नहीं जाते, मगर वो उन कमजोरियों का शिकार हो जाते हैं और कहते हैं कोई फर्क नहीं पड़ता, जिस तरह पहले थे उस तरह भी हैं, और पहले अगर कमजोर थे तो ये लोग भी तो कमजोर हैं, इन कमजोरियों में इन बदलों में मुबतला होने में हर्ज कोई नहीं। बड़ी बदकिस्मत होती है वो कौम जिसको खुदा फतह नसीब करे और वो उस खुदा की अता करता फतह के मिजाज को बिगाड़ दे। दूसरी तरफ ये लोग बुराइयां लेके आते हैं, क्योंकि इस्लाम की तारीख में देखें अक्सर बिदात, अक्सर नकायस मुल्की हालात से ताल्लुक रखते हैं। हिंदुस्तान की और किस्म की बिदात हैं, हिंदुस्तान की और किस्म की रसूम हैं जिन्होंने इस्लाम में रिवाज पाया। ईरान की फतह उनके वक्त और किस्म की बदियां दाखिल हुई, ईसाई आए तो कुछ और किस्म की बदियां लेके आए, यहूदी दाखिल हुए तो अपने मिजाज की बदियां लेके आए, मुशरिक कुछ और बदियां लेकर आ गया। तो आने वाले भी अपनी सारी बदियां छोड़कर नहीं आया करते, वो कुछ बदियां साथ लेकर आते हैं और उनके लिए इस्लाह करनी पड़ती है। तो अल्लाह ताला ने तस्बीह के जरिए हमें यह पैगाम दिया कि ना आने वाले पाक हैं ना तुम पूरी तरह पाक हो। अगर अपने रब की तस्बीह तुमने ना की और उसकी तरफ मुतवज्जे ना हुए और आजिज़ाना अर्ज ना की कि ऐ खुदा ना हमारी बदियां इन तक पहुंचे बल्कि हमें भी पाक फरमा दे, ना इनकी बदियां हमने दाखिल हों तो इनको भी पाक फरमा दे, उस वक्त तक तुम्हारी फतह किसी काम नहीं, यह फतह तुम्हारे किसी काम नहीं आ सकती, बल्कि हो सकता है कि इस फतह को तुम बिल्कुल इस लायक ना रहने दो कि मजहबी तारीख में इसकी कोई हैसियत बाकी रह जाए। चुनाचे इससे अगले कदम में, ये लंबा मज़मून है, मैं इसको इससे अगले कदम में दाखिल होता हूं, अब हम्द का पैगाम दिया। खुदा की हम्द के गीत गाने का सिर्फ ये मतलब नहीं है कि अल्लाह ताला हुआ हमारा, हमारी हम्द का प्यासा बैठा हुआ है कि पहले तस्बीह कर दे फिर हम्द कर दे اور مجھے اس فتح کی جزا مل جائے جو میں نے ان کو عطا کی ہے. نہایت لگا خیال ہے اگر کسی کے دماغ میں یہ خیال ہے. وہ تو مستغنی ہے, وہ تو ساری کائنات کا مالک ہے. انسان پیدا ہو یا نہ ہو, یہ زمین اور یہ کائنات, یہ زمانہ ہو یا نہ ہو, ساری کائنات پر حاوی ہے, سب زمانوں پر حاوی ہے. یہ جو پیغامات دیتا ہے یہ ہمارے فائدے کے لیے دیتا ہے. فرماتا ہے یہ دعا پھر کرنا, جب خدا کی حمد میں داخل ہو گئے تو تمہارے دل میں بے قرار تمنا خود بخود اٹھنے لگے گی. اللہ کی خوبیوں پر غور کرو گے, اس کی صفات پر غور کرو گے, تو پھر یہ تمہارے دل سے دعا نکلنی چاہیے کہ اے خدا, جہاں بدیوں کا بائیکاٹ ہو جائے, نہ وہ ہم سے لیں نہ ہم ان سے لیں, وہاں ہم دونوں طرف کہنے لگے, وہ اپنی خوبیاں لے کر ہمارے اندر داخل ہوں اور ہم اپنی خوبیاں ان کے اندر داخل کر رہے ہیں, اور ایک عظیم شان قوم وجود میں آ رہی ہے. یہ ہے اسلامی فتح کا تصور, جس کو احمدیوں کو پیش نظر رکھنا چاہیے, کیونکہ مجھے ایسے آثار نظر آ رہے ہیں کہ انشاءاللہ بہت جلد فوج در فوج لوگ احمدیت میں داخل ہونے والے ہیں. اور مشرق بعید میں خدا تعالیٰ نے نئی فتح کے دروازے کھول دیے ہیں. ایسے دلوں میں انقلاب برپا ہو رہے ہیں کہ وہ سننے کے لیے تیار بیٹھے ہیں اور شکوے کرتے ہیں جب سنتے ہیں کہ پہلے تم لوگ کہاں تھے, کیوں نہیں آئے ہمارے پاس. اس لیے میں نے سوچا کہ اس فتح نے تو آنا ہی آنا ہے, خدا کی تقدیر ہے جو لکھی گئی, کوئی نہیں جو اس تقدیر کو بدل سکے گا. آپ تیاری کریں اب ان لوگوں کو وصول کرنے کی, محبت اور پیار کے ساتھ اپنے دل صاف کریں, اپنے اخلاق اور اطوار کو درست کریں, اپنے خیالات کی حفاظت کریں, اپنے اعتقادات کی حفاظت کریں. بہت بڑی ذمہ داریاں آپ پر پڑنے والی ہیں, آپ ان کے میزبان ہونے والے ہیں, اور اپنے دفاع کو مضبوط کریں بدیوں کے خلاف, تاکہ جب ان سے وسیع طور پر آپ کا تعلق قائم ہو نئی قوموں کے ساتھ, تو ان کی بدیوں کو رد کرنے والے ہوں اور اپنی بدیوں کو پہلے دور کر دینے والے ہوں. یا ایسا کم سے کم انتظام کریں استغفار کرتے ہوئے کہ وہ بدیاں ان میں داخل نہ ہوں. پھر حمد کے ترانے گائیں, اپنے اندر خوبیاں پیدا کریں, کیونکہ اسلام نے تو دنیا میں ایک جنت پیدا کرنی ہے. اکثر مجھ سے لوگ یہ پوچھتے ہیں کہ کیا وہ یوٹوپیا جو لوگوں کے تصور میں ایک خواب ہے, ایک کہانی ہے, کہ دنیا میں ایک عظیم شان گولڈن ایج سنہری زمانہ آ جائے گا, جس میں ہر طرف امن ہوگا اور انسان اس جنت کو پالے گا جس کی خاطر غالباً وہ سمجھتے ہیں کہ انسان کو پیدا کیا گیا. تو وہ جنت تو قریب آ رہی ہے, وہ اسلام کی فتح ہی کی جنت ہے, مگر اس کے لیے تیاری ہر احمدی کو کرنی پڑے گی. حمد کے مضمون میں بھی پھر داخل ہونا پڑے گا. ہر احمدی کو اس ارادے کے ساتھ کہ خدا کی خاطر جو مجھ پر ذمہ داریاں عائد ہوتی ہیں, مجھے اپنے درستی کرنی ہے, اپنے اخلاق کو سنوارنا ہے, اپنی عادات کو سنوارنا ہے, اپنے مزاج کو سنوارنا ہے, اور یہ روزمرہ کی زندگی کے ساتھ تعلق رکھنے والے واقعات ہیں. یہ کوئی فرضی حمد نہیں ہے کہ آپ نماز میں چند منٹ کے لیے تصوراتی حمد کر لیں اور پھر باہر آ کر بھول جائیں کہ آپ نے کیا کہا تھا. حمد کا مضمون اور برائیوں کو دور کرنے کا مضمون, یعنی تسبیح کا مضمون, تو روزمرہ کی زندگی میں داخل ہو جاتا ہے, خوابوں میں بھی رہتا ہے ساتھ, اٹھنے کے وقت بھی ساتھ رہتا ہے, جس وقت آپ کھانا کھا رہے ہوتے ہیں اس وقت بھی ساتھ رہتا ہوتا ہے, جس وقت آپ وضو کر رہے ہوتے ہیں اس وقت بھی ساتھ ہوتا ہے, جس وقت معاملات کر رہے ہوتے ہیں اس وقت بھی ساتھ ہوتا ہے, بیوی بچوں کے تعلقات میں بھی, غیروں کے ساتھ تعلقات میں بھی. ہر روز ایسے بے حد بے انتہا مواقع انسان کی زندگی میں آتے ہیں جہاں وہ اپنی بعض برائیاں دور بھی کر سکتا ہے اگر بیدار مغزی کے ساتھ اپنا مطالعہ کر رہا ہو, اور بعض خوبیاں اپنے اندر پیدا کر رہا ہوتا ہے. اگر بول چال میں بد اخلاقی ہے, تیزی ہے, مزاج میں درشتی ہے, تو انسان اس وقت اگر سوچے کہ میں نے خدا کی خاطر تیاری کرنی ہے اور فیصلے کرنا شروع کر دے کہ آج میں نے یہ برائی چھوڑ دی, اب میں نے وہ برائی چھوڑ دی, اب میں نے وہ برائی چھوڑ دی, اور جب وہ خوبیوں خدا کی حمد کے گیت گائے تو تفسیر سے اس کے صفات کے مضمون میں داخل ہو اور پھر اخذ کرنا شروع کرے صفات کو, اس سے بہتر طریق اپنے اخلاق کو درست کرنے کا اور کوئی نہیں. جب آپ کہتے ہیں الحمدللہ رب العالمین, تو یہ حمد کا ہی مضمون ہے نا. اللہ رب العالمین ہے, تمام جہانوں کی پرورش کرنے والا ہے. ہم کتنے لوگوں کی پرورش کر رہے ہیں, کتنے لوگوں کی تربیت کر رہے ہیں. رب کا مطلب ہوتا ہے کہ جو اس کا فیض پائے, جو اس سے تعلق جوڑے, وہ پہلے سے بہتر ہونا شروع ہو جاتا ہے. اگر کسی انسان میں یہ مادہ پیدا ہو جائے, کہ جو اس سے تعلق جوڑے وہ بہتر ہونا شروع ہو جائے, وہ ہے جو ربوبیت کا مظہر ہے. سب سے زیادہ یہ صفت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں پیدا ہوئی تھی, جس کو لوگ پارس پتھر کہتے ہیں, کہ جو اس سے لمس کرتا ہے وہ سونا ہو جاتا ہے. پارس پتھر کی کیا حیثیت ہے محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی جوتیوں کے مقابلے پر؟ جس جگہ سے گزرتے تھے اس جگہ کو تبدیل کرتے چلے جاتے تھے. حیرت انگیز انقلاب برپا کیے, ایک نہایت ہی ادنا اور ذلیل سوسائٹی کو پکڑا ہے آپ نے اور اتنے بلند مقامات پر پہنچا دیا ہے کہ اوپر دیکھتے ہوئے انسان کی پگڑی گرتی ہے. اس کو کہتے ہیں ربوبیت, اور ربوبیت کا مضمون بہت وسیع ہے, بہت پھیلا ہوا ہے. اس کے اندر خدا کی کئی صفات آ جاتی ہیں جو ربوبیت کے تابع جلوہ دکھاتی ہیں. قرآن کریم میں اس کا ذکر ہے, جہاں جہاں رب کا ذکر ہے وہاں کبھی کسی صفت کے ضمن میں ذکر ہے, کہیں کسی صفت کے ضمن میں ذکر ہے. ربوبیت کے دروازے سے جب ہم میں داخل ہوں گے تو بہت سی ایسی نئی نئی گلیاں کھلیں گی آپ کے لیے, نئے نئے راستے کھلیں گے کہ جن میں سفر کرتے ہوئے آپ پہلے سے زیادہ حسن اختیار کرتے چلے جائیں گے. تو یہ ہے حمد کا مضمون جو روزمرہ کی زندگی میں آپ کی داخل ہو جائے گا. دوسرا ہے رحمان, الرحمن الرحیم. رحمان کے اندر تو یہ جلوہ ہے کہ کوئی انسان مانگے یا نہ مانگے وہ فیض آپ اس کو پہنچا دیں, وہ ناشکرا بھی ہو تب بھی آپ اس کو فیض پہنچائیں, وہ آپ کو گالیاں دینے والا بھی ہو تب بھی آپ اس کو فیض پہنچائیں. کیونکہ رحمانیت وہ عمومی فیض ہے جس میں سارے بنی نوع انسان شامل ہیں. اس کے بعض پہلوؤں کے متعلق میں پہلے بیان کر چکا ہوں, آج میں صرف اتنے حصے کے متعلق کہتا ہوں کہ رحمانیت کے بعض پہلو ایسے ہیں جن میں کافر مشرق ہر شخص برابر کا شریک ہوتا چلا جا رہا ہے, اور جو مرضی خدا کو گالیاں دے, جو مرضی اس کے متعلق گندی زبان استعمال کرے, اس کے ماننے والوں کو دکھ دے, اس پہلو میں رحمانیت اس پر فضل کرنے سے باز نہیں آتی, نہیں رکتی. تبلیغ کا رحمانیت سے تعلق ہے, کیونکہ تبلیغ میں بین ہی خدا کے بندے آپ سے وہ سلوک کرتے ہیں جو بعض ظالم بندے اپنے رب سے بھی کر رہے ہوتے ہیں, رحمان خدا سے کر رہے ہوتے ہیں. اس لیے آنظر صلی اللہ علیہ وآلہ وسلم سب سے زیادہ رحمان تھے انسانوں کے لیے, کیونکہ اتنے دکھ برداشت کر کے پھر بنی نوع انسان کو فائدہ پہنچانا اور پہنچاتے چلے جانا, یہ ہے رحمانیت کی صفت جو سب سے زیادہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں جلوہ کر دی. پھر رحیمیت ہے, اس کا ایک تقاضا یہ ہے کہ جب آپ رحمانیت کے ساتھ کسی پر فضل کریں, اپنا رحم کریں, اس کے فائدے کی بات سوچیں, تو ایک دفعہ کر کے بھول نہ جایا کریں, بار بار کریں. بار بار فضل لے کر رحم لے کر خدا آتا ہے آپ کے لیے, اس طرح آپ بھی بار بار رحم لے کر اپنے بنی نوع انسان کے لیے جلوہ کروں, ان کو سوچتے رہیں کہ کس طرح بار بار میں ان پر خدا تعالیٰ کے فضل وارث نازل کرنے کا موجب بن سکتا ہوں. آپ کا اپنا فضل تو کوئی نہیں, یہ تو اگر غلطی سے میں نے کہہ دیا ہے تو اس کے کوئی معنی نہیں. میری مراد صرف اتنی تھی کہ آپ ان معنوں میں رحیم بنیں کہ کوشش یہ کریں کہ آپ کے ذریعے اللہ تعالیٰ ان بندوں پر بار بار فضل فرمائے. چنانچہ تبلیغ کر کے جو لوگ بھول جاتے ہیں, جو لوگ رحیم رحمان بننے کی کوشش تو کچھ کرتے ہیں لیکن رحیم نہیں بن سکتے, اور پھلوں کا تعلق رحیمیت سے ہے. دنیا میں جتنا پھلوں کا نظام ہے اس کا تعلق رحیمیت سے ہے. رحمانیت وہ مواد کٹ دیتی عطا کرتی ہے جس کے نتیجے میں جب وہ عمل میں آتی ہیں چیزیں ایک دوسرے کے ساتھ تو پھل لگ سکتے ہیں, اور رحیمیت ہے جو پھل عطا کرتی ہے, ہر محنت کا اچھا بدلہ, ہر کوشش کے نتیجے میں اس سے کئی گنا زیادہ عطا کرنا. اسی یہی نام ہے نا رحیمیت, یہی چیز ہے نا رحیمیت. چنانچہ آپ دیکھ لیں جتنے بھی پھل کا مضمون ہے جہاں جہاں بھی موجود ہے وہاں آپ کو رحیمیت کا کرشمہ نظر آئے گا. اگر ایک محنت کا 10 یا 100 گنا یا کئی 100 گنا یا 700 گنا مثلا بدلہ خدا نہ دے رہا ہوتا دنیا میں, تو یہ ساری زندگی فنا ہو چکی ہوتی. کئی مدت ہے وہ پہلے ایولوشن کا ارتقا جس رنگ میں بھی ہوا وجود میں ہی نہ آتا. یہ کرشمہ ہے رحیمیت کا کہ وہ محنت کا بدلہ دے رہی ہے, اور جتنی محنت کی جاتی ہے اس سے کئی گنا بدلہ دیتی. زمیندار محنت کر کے ایک بیج کا دانا ڈالتا ہے اور وہ بعض صورتوں میں قرآن کریم فرماتا ہے کئی 100 گنا بھی بڑھ سکتا ہے, بلکہ اس سے بھی زیادہ ہو جاتا ہے. تو یہ نظام ہے پھل کا جس کا رحیمیت سے تعلق, بار بار موسم لے کر آنا, بار بار وہ حالات پیدا کرنا کہ جب خدا تعالیٰ کی رحیمیت کے کرشمے انسان دیکھے. تو تبلیغ میں بھی پھل تب لگے گا بنے گا انسان کو فائدہ پہنچانے کا تب موجب بنیں گے. اگر صبر کے ساتھ، ہمت کے ساتھ، مستقل مزاجی کے ساتھ، رحیمیت کے ساتھ تعلق جوڑ لیں گے، اور رحیمیت کے تابع بھی بہت سی صفات ہیں. قرآن کریم میں یہ ایک عجیب اسلوب ہے کہ خدا تعالیٰ کی بنیادی صفات جو قرآن سورہ فاتحہ میں بیان ہوئی ہیں، ان کو عدل بدل کر مختلف مواقع پر یہ پیش کرتا چلا جاتا ہے، اور ایک ایسی تصویر کھلتی چلی جاتی ہے اللہ تعالیٰ کی صفات کی انسان کے سامنے، کہ رحیمیت کا جن جن صفات سے تعلق ہے ان کے تعلق میں بیان کرتا ہے، ان حالات میں بیان کرتا ہے جہاں رحیمیت کا فرما ہوتی ہے، اور پھر جن جن صفات کو جو صفات اس کے تابع ہیں وہ اگر آپ مطالعہ کریں گے رحیمیت کا قرآن کریم میں، تو وہ صفات آپ کو روشن ہونی شروع ہو جائیں گی. یہاں تک کہ خدا تعالیٰ کی تمام صفات ان بنیادی چار صفات کے اندر نظر آئیں گی جو سورہ فاتحہ میں بیان ہوئی، ایک بھی صفت ان سے باہر نظر نہیں آئے گی. رحیمیت کا عدم کیا ہے؟ نہ ہو تو کیا پیدا ہوتا ہے؟ خدا کی بعض منفی صفات، منفی تو کوئی بھی چیز بھی نہیں، ان معنوں میں کہ رحیمیت کے برعکس صفات، وہ نظر آنی شروع ہو جائیں گی آپ کو قرآن کریم میں. رحمانیت نہ ہو تو کیا تباہی مچتی ہے؟ جن قوموں نے رحمانیت سے تعلق جوڑا وہاں آپ کو بعض ایسی صفات خدا تعالیٰ کی نظر آئیں گی جو رحمانیت کے الٹ ہیں، اور جن قوموں نے رحمانیت سے تعلق جوڑا ان کے لیے وہ ظاہر ہوتی ہے. تو بظاہر تو یہ حمد کی ہیں صفات، لیکن انہی کے اندر وہ تسبیح والا مضمون بھی آ جاتا ہے. مکمل نظام ہے یہ سورہ فاتحہ کا نظام، اس پر آپ غور کریں، اور جب ہم کے مضمون میں داخل ہوں تو تفصیل سے سوچا کریں کہ ہم نے کس خدا سے تعلق جوڑا ہے، اور کیا ہم بندوں کے لیے ویسا بن رہے ہیں کہ نہیں. اگر ویسا بنیں گے تو لازمن پھر آخر پر وہ نتیجہ پیدا ہوگا جس کی طرف سورہ فاتحہ ہمیں لے کے جا رہی ہے. رب بن جائے انسان یعنی اپنے رنگ میں ربوبیت کی صفات پیدا کر لے، رحمان بن جائے انسان یعنی اپنے رنگ میں، اپنے معدود دائرے میں رحمانیت کی صفات پیدا کر لے، رحیم بن جائے انسان اپنے دائرے میں اپنی توفیق اور استطاعت کے مطابق رحیمیت کی صفات پیدا کر لے، تو لازمن پھر مالک یوم دین تک پہنچ جاتا ہے. چنانچہ حضرت مسیح علیہ السلام نے اس مضمون کو کھولا اور فرمایا کہ سارے انبیاء میں سے مالکیت کا مظہر صرف حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم بنے، یعنی مالکیت عتم کا مظہر. اس کامل طور پر آپ نے ربوبیت کی صفات اختیار فرمائی، یعنی ربوبیت ایک صفت نہیں ہے، ان معنوں میں صفات کا لفظ استعمال کر رہا ہوں. اس کامل طور پر آپ نے رحمانیت کی صفات اختیار فرمائی، اتنے حیرت انگیز طور پر آپ نے رحیمیت کی صفات اختیار فرمائی کہ اس کے نتیجے میں آپ مالکیت تک پہنچ گئے، یعنی اس خدا سے آپ کا محبت کا تعلق پیدا ہو گیا جو مالک ہے، ہر چیز اس کے قبضہ قدرت میں، ہر انجام اس کے ہاتھ میں. تو آپ کو خدا تعالیٰ نے اپنی ملوکیت میں شامل کر لیا، آپ کو وہ بادشاہت عطا کی جو خدا کی بادشاہت تھی، آپ کی زبان خدا کی زبان ہو گئی، آپ کا ارادہ خدا کا ارادہ بن گیا، آپ کا غضب خدا کا غضب بن گیا، اور آپ کا رحم اللہ کا رحم بن گیا. یہ ہے مالکیت کی صفت جو حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے سورہ فاتحہ کے مضمون میں ہمارے سامنے کھول کر بیان فرمائی. فرمایا کہ ہر کامیابی کا راستہ یہ ہے کہ ان تین صفات کو اختیار کر کے اپنے مالک رب سے تعلق جوڑ لو، اور مالکیت پھر ان تین صفات کو چمکا دیتی ہے، ان کے استعمال کو ایک نئی شان بخشتی ہے. ایک انسان اگر رحمان ہو اور مالک نہ ہو تو اس کی حد ایک معین ہے، اس سے آگے نہیں بڑھ سکتا. آپ کو کسی شخص پر کتنا رحم آ رہا ہو، کتنا آپ دل کا دل چاہے کہ آپ اس کو سب کچھ عطا کر دیں، وہ مانگے نہ مانگے آپ اس کو دے دیں، لیکن آپ مالک نہ ہو تو آپ کی صفت رحمانیت کیا جلوہ دکھا سکتی ہے؟ رحیمیت کی صفت اختیار کریں، ربوبیت کی کریں، جو چاہیں کریں، جب آپ یہ غور کرتے ہیں کہ مالکیت نہ ہو تو ہر صفت یوں معلوم ہوتا ہے کہ ٹورنمنٹ ہو کر رہ گئی، سکر گئی ہے اپنی ذات کے اوپر، اس میں کوئی طاقت نہیں رہی. تو جب خدا تعالیٰ کی خاطر خدا کے بندے ربوبیت اختیار کرتے ہیں اور رحیمیت رحمانیت اختیار کرتے ہیں اور رحیمیت اختیار کرتے ہیں، تو اللہ تعالیٰ ان کی کمزوریوں پر رحم فرماتا ہے. اللہ تعالیٰ فرماتا ہے کہ دیکھو میرے بندے میرے جیسا بننے کی کوشش کرتے ہیں، میرے حسن کی صرف زبان سے تعریف نہیں کرتے بلکہ عمل کو بھی میری ذات میں ڈھالنے کی کوشش کرتے ہیں. लेकिन मजबूर हैं बेचारे, इनके पास कुछ ताकत नहीं है कि वो मेरे जैसा बन सके। तब खुदा की सिफत मालिकियत जोश में आती है और वो उनको दर्जा बदर्जा मलूकियत में शामिल कर लेती है। और इस मुकाम पर सबसे ज्यादा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला से मलूकियत की सिफात पाई। न सिर्फ आपने पाई बल्कि अपने गुलामों को भी ये सिफात अता की। चुनाचे हजरत सल्लल्लाहु अलैहि वसल्लम ने जो फरमाया असा रुबा अशसा अकबरा लो अक्सम अल्लाह ला बर, तो इसी मजमून की तरफ इशारा फरमाया कि मेरे मुकाम को तुम समझना चाहते हो तो तुम्हारी अकलें, तुम्हारा इल्म, तुम्हारी फिरासत, तुम्हारा इदराक कोताह है, तुम उस तक नहीं पहुंच सकते। मेरे गुलामों की शान देखो, उनमें ऐसे भी हैं जिनके बालों में खाक पड़ी हुई होती है, जिनका हाल प्रागंदा होता है, लेकिन जब वो खुदा पर कसम खाते हैं कि खुदा की कसम यह वाकया होगा तो खुदा ऐसा वाकया जरूर कर दिया करता। इसको कहते हैं मलूकियत में शामिल कर देना। तो सिफत मलूकियत ऐसी नहीं है जिसमें जो आप अपनी जात से अपनी कोशिश से इख्तियार कर सकें। इंसान के पास कुछ नहीं है, जैसा कि मैंने बयान किया है, रबूबियत और रहमानियत और रहीमियत की तौफीक भी अल्लाह ताला ही दे सकता है। सिर्फ आपका एक इरादा है, नेक तमन्ना है कि हम ऐसा बनने की कोशिश करें। जब आप पूरी नीयत के साथ, पूरे वफा के साथ, पूरे इज्ज़त के साथ, पूरे प्यार और मोहब्बत के साथ अपने रब के रंग में रंगीन होने की कोशिश करते हैं तो फिर उसकी मुलूकियत जलवा दिखाती है और वो मालिक बना देती है इंसान। बस इस सारे जमाने की तकदीर अगर अहमदी ने बदलनी है तो यही उसका एक तरीक है, इसके सिवा कोई तरीक नहीं है जो मुझे मालूम है। यही कुरान की तालीम है, यही हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, यही आपकी तफसीर है जो आपने मुख्तलिफ वक्तों में बयान फरमाई। बस खुदा की कुदरत मुझे नजर आ रहा है कि मलूकियत के जलवे दिखाने के लिए तैयार है। मुबारक हो आपको कि खुदा ने फरमा रहा है बने नौ इंसान पर और अहमदियत की कुर्बानियों पर, और वो जान चुका है कि अहमदी पूरे खलूस और मोहब्बत और वफा के साथ अपना सब कुछ उसकी राह में फिदा करने के लिए तैयार हो रहे हैं। क्योंकि उसके प्यार की नजरें पड़ रही हैं और जो कुछ मैंने देखा है वो मलूकियत के जलवे थे। रबूबियत और रहमानियत और रहीमियत के जरिए से जाहिर हुए, लेकिन वो सब जलवे मलूकियत के जलवे थे। हमारी मेहनत को उसमें कोई दखल नहीं था, वो मालिक था दिलों का जो तब्दीलियां पैदा फरमा रहा था। क्योंकि मेरे पास इस वक्त खुतबे में तो जैसा कि मैंने बयान किया है तफसील से बातें बयान करने का वक्त नहीं है, मगर आगाज मैंने कर दिया है इस मज़मून का। अब तो फिजी की बातें बयान करने का वक्त भी नहीं रहा, मेरा ख्याल था फिजी के जिक्र से थोड़ी सी बात आगे गई तो मैं आपको कुछ बातें सुनाऊंगा, लेकिन वक्त की रियायत से मैं चंद बातें बयान कर सकता हूं। फिजी में जमात अहमदिया की तादाद बहुत थोड़ी है और मुसलमान गैर अहमदी मुसलमानों की तादाद ना सिर्फ हमारे मुकाबले में बहुत ज्यादा है बल्कि वो मौसर है, और इतने मौसर हैं कि वो मौजूदा जो हुकूमत है ना सिर्फ उसके साथ हैं बल्कि हमेशा ही वो हुकूमत के साथ रहते हैं और उनका एक लाजमंद वजीर होता है, और वो जमात अहमदिया के बेहद मुखालिफ है। जो फिजियन कौम है जो इस हुकूमत करती है उनको इस्लाम का कुछ पता नहीं, कोई तफरीक का पता कोई नहीं, फिरकों का तकसीम का पता कोई नहीं। वो जो कुछ लेते हैं अपना तासुर वो उन मुसलमानों से लेते हैं, और कोई मुसलमान कहलाएगा तो उससे पूछेंगे किस किस्म का है, इसको किसी का मुंह लगाना चाहिए या नहीं लगाना चाहिए। तो इन हालात में वो लोग भी परेशान थे, मैं भी फिक्रमंद था लेकिन मायूस नहीं था। मुझे यकीन था कि अल्लाह ताला अपने फजल से ऐसे इंतजाम करेगा कि वहां रस्ते खोल देगा तबलीग के। चुनाचे ऐसे ही हुआ, जाते ही पहले दिन पहली दफा जब वहां के मेयर तशरीफ लाए, उन्होंने बड़ी इस लिहाज से अच्छे बड़े फूल का मुजाहरा किया, एयरपोर्ट पर तशरीफ लाए नांदी के मेयर जहां हमने लैंड किया, और उसके बाद उनकी दावत पर हम उनके सिटी हॉल में लेक्चर के लिए भी गए। इतनी तफसील से जमात की मुखालफत में तंजीम कायम कर दी गई थी कि एक एक मुसलमान को यह पैगाम पहुंचा था कि तुमने इसे कुलियतन बायकॉट करना है, शामिल नहीं करना किसी जलसे में, और गैर मुस्लिम फिजियंस को भी डराया जा रहा था और उनको भी रोका जा रहा था। इसके बावजूद अल्लाह ताला ने फैसला किया हुआ था, जैसा कि मैंने कहा जब मालिक फैसला कर ले तो जो मालिक नहीं है उसका बस क्या रहता है, ख्वाहिश ही रह जाती है बेचारे की, एक हसरत रह जाती है, कर कुछ नहीं सकता। तो हमने देखा कि ऐसी बेबसी का आलम था। यहां तक के वहां के बहुत बड़े लीडर की, जो इस वक्त मैं नाम में किसी हिकमत की वजह से बताना चाहता, उनकी बेटी भी वहां पहुंच गई, बाकियों को तो छोड़ी। और वो शदीद मुखालिफ ही नहीं थी बल्कि पूरा मुतालिया किया हुआ था उस लिटरेचर का जो हजरत मसीह मौऊद अलैहिस्सलाम के मुतलिक बिल्कुल गलत तासुरात, नहायत ही खौफनाक तासुरात कायम करता है। बड़ा गहरा मुतालिया था, अपने वालिद से लेकर किताबें पढ़ी हुई थी, वो भी उस मजलिस में थी, फिजियंस भी थे और दूसरे मुसलमान भी थे, अगरचे बायकॉट था, लेकिन बाद उलमा ने अपने साथियों को लेकर ये फैसला किया कि हम वहां पहुंचेंगे उन पर ऐसे एतराज करने के लिए कि वो पेश नहीं जाएगी और हम उनको जलील रुसवा कर देंगे। चुनाचे ऐसे उलमा जो मदीना यूनिवर्सिटी के पढ़े हुए और छोटी की वहां के उलमा थे, वो हिंदुस्तान से आते हैं वहां, और वो वहां पहुंचे अपने शागिर्दों और अपने साथियों को लेकर। तो जब अल्लाह ताला के फजल के साथ तकरीर हुई और सवाल शुरू हुए, तो अहमदियत तो खुदा के फजल से सदाकत है, इसके लिए किसी खौफ का सवाल ही कोई नहीं, कभी रोशनी भी डरी है अंधेरे से। मैं तो उनको बताता रहा हूं साफ खुल के कि अगर हम रोशनी हैं तो तुम्हें मुंह छुपाना पड़ेगा, अंधेरे पैदा करते हैं रोशनी से, हमारे लिए तो छुपने की कोई वजह नहीं। अंधेरे के लिए तो आप डालते हैं पर्दे रोशनदानों पर, और गर्मियों में बचना चाहें सूरज की रोशनी से तो हजार कोशिशें करते हैं कि किसी तरह अंदर न दाखिल हो। सूरज तो अंधेरे से कभी नहीं डरा। तो यही कैफियत हमने वहां देखी। तकल्फी के साथ, इस यकीन और कामिल यकीन के साथ मैं उनके सवाल का जवाब देता था कि देखते देखते हकीकत खुल जाएगी, जिसने जो सवाल करना है तलब से तलब बेशक करे। चुनाचे थोड़े अरसे के अंदर अंदर जो सवालात हुए उनमें खुदा तआला के फजल के साथ हर किस्म के सवालात करने वालों ने खुद इत्मीनान का इजहार शुरू कर दिया। तो एक तरह सवाल करते थे और थोड़ी देर के बाद कह देते थे कि हाँ बिल्कुल ठीक है, हमारी तसल्ली हो गई, सिरे लाने लग जाते थे, कहने लग जाते थे। चुनाचे एक फिजियन पादशाह भी आए हुए थे, एक चर्च से ताल्लुक था, क्या उनकी पोजीशन है मुझे याद नहीं, या वो मतलब के लेक्चर थे कहीं, बहरहाल उनकी अच्छी पोजीशन थी, फिजी कौन से ताल्लुक रखते थे। उन्होंने एक सवाल किया, उसके बाद उनके चेहरे पर बशाशत आई, फिर उन्होंने एक और सवाल किया और उसके बाद खड़े होकर शुक्रिया भी अदा किया और कहा कि हाँ हमारी तसल्ली हो गई। ना सिर्फ ये कि बल के बाद में अहमदियों से मिले और दरखास्त की कि मैं तो लंबी मुलाकात चाहता हूं, अब तो मैंने फैसला किया है कि मुझे मिलना है और मजीद बातें करनी है। तो बदकिस्मती से बदकिस्मती के वक्त बहुत ही थोड़ा था, पहले से मसरूफ था तो उनका वक्त नहीं मैं दे सका, लेकिन बहरहाल अब इंशाल्लाह मेरा इरादा है कि खुतों के दावत के जरिए उनसे रब्ता कायम रखूं। तो जब ये असर देखा तो वो जो मौलवी साहब तशरीफ लाए हुए थे अपनी टीम के साथ, वो बड़े परेशान हुए और उन्होंने फिर सवाल जवाब का मामला अपने हाथ में संभाल लिया। एक सवाल किया, जब मैंने उसका जवाब दिया तो उस सवाल के पहले हिस्से से मुकर गए। उनका सवाल था, वो खुदा तआला ने ऐसी अकल मारी कि उस सवाल का पहला हिस्सा उनके सवाल के दूसरे हिस्से को कैंसिल कर रहा था खुद ही। जब वो पूरा सवाल बड़े लहक लहक कर, खूब उन्होंने उर्दू बोली और खूब, वहां अक्सर तो मजालिस अंग्रेजी में होती थी मगर वो कहते थे मुझे अंग्रेजी नहीं आती, पहले तो ये झूठ बोला कि मुझे उर्दू भी नहीं आती, और बाद में जब मजबूर हो गए तो उर्दू बोली, इतनी फसीह बोली कि सारे हैरान रह गए कि मजहबी आदमी इतना झूठा कि उर्दू का एक लफ्ज मुझे नहीं आता, ये कहलवाया किसी और से, और बाद में पता लगा कि वो अच्छा भला यूपी की उर्दू बोलने वाले। खैर एक झूठ तो पकड़ा गया। इस तरह जब उन्होंने सवाल मुकम्मल किया तो मैंने उनको बड़ा मुस्करा के तसल्ली से कहा कि मौलवी साहब आपका आखिरी हिस्सा ये है, पहला हिस्सा ये है, जवाब तो आप दे चुके हैं खुद ही, तो पहले हिस्से से मुकर गए। मैंने तो ये कहा ही नहीं, मैंने कहा बहुत अच्छा, इत्तेफाक ऐसा है, खुशकिस्मती है कि कैसेट रिकॉर्डिंग हो रही है और वीडियो रिकॉर्डिंग हो रही है, अगर आप फरमाएं तो सुना दें। उसी वक्त घबरा कर पीछा छुड़ाने लगे, नहीं 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 कोई जरूरत नहीं, मैंने कहा होगा, लेकिन अब मैं एक और सवाल। जब दूसरा सवाल शुरू किया तो मैंने कुरान करीम से हदीस से जवाब देना शुरू किया, तो परेशान हो गया कि नहीं आप कौन होते हैं कुरान की तशरीह करने वाले। मैंने कहा मौलवी साहब अकल की बात करें, आपने मजहब के बारे में सवाल किया है, मैं तो कुरान से जवाब दूंगा कि नहीं कुरान तो हम मतलब हमारा है मोनोपोली है गुरु की। मैंने कहा आपने सवाल किया है, अब आपको सुनना पड़ेगा जवाब, क्योंकि साइल का यह हक नहीं है फिर कि दखल अंदाजियां करें, कम से कम इस्लामी शराफत तो सीखे, यहां आए हैं तो इस्लामी तहजीब लेकर आए, क्या आप असर डालेंगे, या हिंदू भी हैं फिजियंस भी हैं सारे लोग मौजूद हैं, آپ یہ حرکتیں کر رہے ہیں, آپ کو تہذیب سے قائم ہونا پڑے گا. میں نے کہا باقی سب کو دیکھیں, سوال کرتے ہیں پھر جواب سننے کا حوصلہ بھی ہوتا ہے. خیر تھوڑی دیر جب جواب سنا تو ان کو یہ خطرہ پیدا ہوا جو بالکل بجا تھا کہ دوسرے مسلمان جو سن رہے ہیں جن کا میں ہیرو بن کے آیا تھا وہ تو تائید میں سارے لانے لگ گئے, تو میں کیا کروں. آدھے سوال سے کچھ ذرا زائد جواب ہوا تو گھبرا کر اٹھ کر مجلس چھوڑ کر بھاگ گئے اپنے ساتھیوں کو لے کر. لیکن اکثر بیٹھے رہے وہاں, ان کے ساتھ چند آدمی گنتی کے گئے ہیں, صرف تین یا چار تھے. وہ مخالف خاتون جن کا میں نے ذکر کیا وہ بھی بیٹھی رہی. چنانچہ انہوں نے پھر مجھ سے دوبارہ وقت لیا. میں نے کہا کہ میں تو کچھ اور سمجھا کرتی تھی, تو احمدیت بالکل اور چیز ہے, مجھے تھوڑا سا وقت دیں. چنانچہ بڑے وہ ایسے اعتراض جو آپ نے اکثر سنے ہوئے ہیں محمدی بیگم کا اور قسم کے بہت سارے اعتراض, تو اللہ تعالیٰ اپنے فضل سے رستے کھولتا رہا ہے اور جتنی مخالفت ہوئی ہے اتنا فائدہ پہنچا ہے. کیونکہ اس وقت جو غیر قوموں والے تھے وہ جج بن کر بیٹھ گئے تھے ہمارے, جب میں مقابلہ ہونا شروع ہوا تو وہ لوگ دیکھ رہے تھے کہ کون معقول آدمی باتیں کر رہا ہے, کون انصاف کی بات کر رہا ہے, کون ضد کر رہا ہے, لغو باتیں کر رہا ہے. تو احمدیت کا ایک بہت ہی پیارا تاثر پیدا ہونا شروع ہو گیا سب پر. اور جو غیر مبائن شامل ہوئے تھے وہ اس کے نتیجے میں بڑی تیزی کے ساتھ مائل ہوئے, انہوں نے تعلق قائم کیا اللہ تعالیٰ کے فضل کے ساتھ. اب یہ بات عام ہوگی تو یہاں کے غیر مبائن بڑا گھبرائیں گے, پریشان ہوں گے کہ لاہور کے بعد شاید گنتی کے چند وہاں موجود ہیں وہ بھی ہاتھ سے نہ جاتے رہے, لیکن اللہ نے فضل کیا تو ان کے ہاتھ سے جاتے رہیں گے. کیونکہ میں دیکھ کے آئے ان کی آنکھوں میں ایسے آثار محبت اور تعلق کے اور سمجھ کے کہ نظر آ رہا تھا کہ وہ مائل ہو چکے ہیں. تو ایک صرف ایک دن مجلس تھی, اس میں ہم نے خدا تعالیٰ کے بڑے فضل دیکھے, غیر معمولی تائید دیکھی, نصرت دیکھی, اور دلوں کو احمدیت کی طرف مائل ہوتے دیکھا. اور سب سے بڑھ کر یہ کہ وہاں اسی شہر میں جو مجالس ہوئی اپنے احمدیوں کے ساتھ بھی, اس کے نتیجے میں دیکھتے دیکھتے یوں لگتا تھا کہ احمدیوں کی کایا پلٹ رہی ہے. اور قسم کے چہرے ہم نے جاتے ہوئے دیکھے تھے, جب ناندی سے روانہ ہو رہے ہیں تو کچھ اور قسم کے چہرے ظاہر ہو چکے تھے, ان میں عزم تھا, ان میں ارادے تھے. نہ صرف یہ بلکہ انہوں نے خود مل مل کر یہ کہا کہ ہو گیا جو ہونا تھا, جو حالت زمانے غفلت کی گزر گئی, ہم وعدہ کرتے ہیں کہ ہم ایک مبلغ کی طرح اپنی زندگی وقف کر رہے ہیں آج, اور ہر طرف تبلیغ کریں گے, ہر طرف یہ پیغام پہنچائیں گے. ہمارے دل میں ایک غیر معمولی جذبہ پیدا ہو چکا ہے. تو اتنی پاک تبدیلیاں اللہ تعالیٰ پیدا فرما رہا تھا کہ اس کے بعد بڑا ہی کوئی بے وقوف اور جاہل ہوگا جو یہ سمجھے کہ میری کوششوں کا دخل ہے. کسی انسانی کوشش کا دخل نہیں تھا, نیز اللہ تعالیٰ کے احسانات تھے. اور پھر وہاں پریس پہنچ گیا. میں نے جیسا کہ بتایا پریس کے اوپر بڑا اثر دوسروں کا اثر تھا اور لوگ روکتے تھے کہ ان کی باتیں نہیں سننی, لیکن پریس پہنچا اور انہوں نے بہت اچھا کوریج دیا. صرف یہی نہیں بلکہ ریڈیو نے میرا انٹرویو لیا جس کو انہوں نے نشر کیا, اور بڑا اچھا اردو میں بھی اور انگریزی میں بھی, اور کوئی پرواہ نہیں کی لوگ کہتے ہیں. اور پھر اس پہ بھی تسلی ہوئی تو انہوں نے کہا کہ ہم آپ کی بیگم صاحبہ کا بھی انٹرویو لینا چاہتے ہیں. پھر وہ بیگم صاحبہ کا بھی انٹرویو لیا. تو کس نے کیا تھا یہ؟ میں نے تو نہیں کیا, نہ میرے اندر یہ طاقت تھی. پھر جی چل رہے ہیں, کمزور ہیں یہ بےچارے, کمزور مطلب ہے دنیا کے لحاظ سے, چند ہزار ہیں, اس سے زیادہ ان کی کوئی طاقت نہیں. اور اللہ تعالیٰ کے فضل سے جو خدا نے طاقت عطا فرمائی اس کے ذریعے سارے فجی کو, وہی ریڈیو ان کا ہے جو سارے فجی میں سنا جاتا ہے, انگریزی میں بھی اور اردو میں بھی, اللہ تعالیٰ نے اسلام کا اور حقیقی اسلام احمدیت کا پیغام پہنچانے کی توفیق عطا فرمائی. اور بہت سے واقعات ہیں, بہت سے بڑے دلچسپ مواقع ہیں جن کا ذکر ان شاء اللہ تعالیٰ آگے اجتماعات ہیں ان میں ہوگا, پھر جلسہ سالانہ ہے اس میں بھی ذکر چلے گا. یہ لمبی باتیں ہیں, میں نے جیسا کہ بیان کیا ہے, یوں معلوم ہوتا تھا کہ وقت کے اندر واقعات اس طرح بھر گئے ہیں جس طرح کھوے سے کھوا کہتے ہیں کھیتا ہے, یعنی سے کندھا ملا کر ایک جلوس جا رہا, اس طرح واقعات ایک دوسرے سے مل کر چل رہے تھے. یوں معلوم ہوتا تھا ایک موونگ پلیٹ فارم ہے, ایک حرکت کرنے والی پہیا ہے جس پر ہم سوار ہو گئے ہیں, اور ایک طرف سے ڈوبے ہیں, دوسری طرف سے کراچی پہنچ گئے. اور اس سارے عرصے میں مسلسل واقعات کا جلوس تھا جو جاری رہا ہے ایک دوسرے کے ساتھ. تو ساتھی جو ہیں ہمارے, وہ بھی اور میں بھی اس حال میں واپس لوٹے ہیں کہ اللہ کے حمد سے ہمارے سینے بھر چکے, ٹپک رہی ہے ہم ناکوں سے, اور نہ ختم ہونے والا حمد کا ایک سمندر جاری ہو گیا ہے. بس میں آپ کو بھی یہی پیغام دیتا ہوں کہ اپنے سینے کو تسبیح اور حمد سے بھر دیں. یہی تسبیح اور حمد ہے جو اب ہمارے کام آئے گی, ورنہ یہ فتح اور نصرت ہمارے ہاتھوں سے ضائع بھی ہو سکتی ہے اگر ہم نے اپنے دلوں کو خدا کی فتح خدا کی حمد تسبیح اور حمد سے نہ بھرا. اور پھر اس کے باوجود استغفار کا حکم دیا ہے اللہ تعالیٰ نے کہ اس کے باوجود تم اپنی طرف سے ساری تسبیح کرو, اپنی طرف سے سارے حمد کا حق ادا کرو, ساری حمد کا حق ادا کرو جو تم سمجھتے ہو, ورنہ تو حمد کا حق ادا نہیں ہو سکتا. اس کے باوجود تم سے غلطیاں رہ جائیں, اور بڑے عزت کے ساتھ استغفار کیا کرو. استغفار کیا کرنا اور فتح اور نصرت کے بعد یہ کہنا کہ اے اللہ سب کچھ کرنے کے باوجود ہمیں پتا ہے کہ اگر تو نہیں بخشے گا تو ہم بخشے جانے کے لائق نہیں, تیری بخشش کے سارے ہم زندہ ہیں, اس امید پر زندہ ہیں کہ جب برکت تیرے حضور حاضر ہوں گے تو تو رحم اور شفقت کی نظر کرے گا اور بخشش کی نظر ڈالے گا, ورنہ یہ فتوحات تو تو نے عطا کی تھی, ہم تو ان کا حق ادا نہیں کرنے کے لائے. اس جذبے کے ساتھ اپنے رب سے پیار اور محبت کا تعلق جوڑیں, پھر دیکھیں کہ انشاءاللہ تعالی وہ فتح اور نصرت جس کے آثار میں دیکھ کر آیا ہوں وہ کس شان کے ساتھ آتی ہے. ایک نیا انقلاب دنیا میں برپا ہوگا, ایک نئی جنت انسان کو عطا ہوگی, لیکن وہ جنت وہی ہے جو پہلے آپ کے دلوں میں قائم ہونی ہے. وہی جنت پھیلے گی آپ کے دلوں سے, اچھل اچھل کر باہر نکلے گی, اور وہ تسبیح اور حمد کی جنت ہے, وہ استغفار کی جنت ہے. یہ جنت ہے جس نے دنیا کی کایا پلٹنی ہے. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے.
ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ومن يهد الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله.
ابھی ہم نے سفر پہ روانہ ہونا ہے, سفر کی حالت میں ہوں اور ابھی پھر جانا بھی ہے واپس انشاءاللہ ربا. تو نمازیں جمع ہوں گی اور میں عصر کی نماز مسافر ہونے کی وجہ سے قصر کروں گا. جو دوست مسافر ہیں وہ میرے ساتھ دوگانہ پڑھ کر سلام پھیر دیں گے, جو مقامی ہیں وہ بغیر سلام پھیرے. جب دونوں سلام میں پھیر کر فارغ ہوں پھر اٹھ کر کھڑے ہوں, اور بے صبری نہ دکھایا کریں نماز میں. جب تک امام نماز کی حالت میں بیٹھا ہوا ہے مقتدی کو حق نہیں ہے کہ وہ الگ ہو جائے, تو جب دوسرا سلام پھر جائے تسلی سے اس وقت پھر اٹھیں اور دو رکعتیں پوری کریں. اکثر دوستوں کو ایم جی کو تو علم ہے مسئلے کا, لیکن نئی نسلیں آگے شامل ہوتی رہتی ہیں اس لیے بار بار دہرانا چاہیے ان باتوں کو.
عباد اللہ رحمۃ اللہ ان اللہ یامر بالعدل والاحسان إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم اذكروا الله يذكركم وادعوه.